नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल मंगसिर 27 गते बिहिबार, मार्ग शुक्ल द्वादशी, तद अनुसार 12 डिसेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। गुणस्तर सुधार्न आधुनिक शिक्षा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा पहिलो खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक गुणस्तरमा सुधार गर्नका लागि विद्यार्थीलाई आधुनिक र गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ। तेह्रथुमको आठराई स्थित प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले विद्यार्थी पास नभएमा अभिभावकको लगानी र विद्यार्थीको मेहनत पनि खेर जाने बताउनुभयो। उहाँले भन्नुभयो, एसईईमा विद्यार्थी उत्तीर्ण भएनन् भने उनीहरूको भविष्य समाप्त हुन्छ। एसईई भन्दा माथि जान नसक्दा उनीहरूमा निराशा उत्पन्न हुन्छ। विद्यार्थी अनुत्तीर्ण हुनु एक प्रकारको अपराध हो। उहाँले शिक्षकमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्ने बताउँदै विद्यार्थीलाई पनि मेहनत गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, पढ़ाईमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन्। म सबै विद्यार्थी भाइ बहिनी र शिक्षकलाई यसको गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्छु। प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढ़ेका र खेलेका दिनको पनि स्मरण गर्नुभयो। उहाँले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेशन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवाद समेत दिनुभयो। गुणस्तर सुधार्न आधुनिक शिक्षा शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। सोही प्रसंगलाई आजको अन्नपूर्ण पोस्ट दैनिकले जहाँ सिमली डाँट भाँचेर ओलीले कहरा सिकेका थिए शीर्षकमा अग्रपृष्ठमा प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी ओली बुधबार प्रणामी माध्यमिक विद्यालय पुग्नुभयो। आफ्नो बाल्यकाल सम्झनुभयो, कखरा सिकेको अनुभव सुनाउनुभयो। विद्यालयको गुणस्तर सुधार्न अभिभावक र शिक्षकलाई आग्रह गर्नुभयो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तेह्रथुमको 804 ईवा स्थित प्रणामी विद्यालयबाट कखरा सिक्नु भएको थियो। उक्त विद्यालयको भवन उद्घाटन गर्न पुग्नुभएका ओलीले काठको फ्ल्याकमा धुलो माटो छरेर सिमली डाँट भाँचेर कपुरी क कोरेको स्मृति सुनाउनुभयो। त्यो बेला कखरा सिक्दा टुकी बालेर पढ़ियो। ओलीले भन्नुभयो, आज फेरि त्यही विद्यालयमा आइपुग्दा साँच्चै बालपनका यादहरूको झझलको आइरहेको छ। ओलीले कक्षा चारमा पढ्दा शिक्षकले परीक्षाको नतिजामा आफ्नो नाम बोलाएको रमाइलो प्रसंग पनि कोट्याउनुभयो। सरले परीक्षाको नतिजा सुनाउने बेला नाम बोलाइ नसक्दै म अघि बढे, सबैजना हाँसे, लाजले फेरि फर्के। ओलीले सम्झाउनुभयो, विद्यालयमा आइपुग्दा बाल्यकालका साथीहरू खेली हिँडेका यादहरू ताजा भएको पनि ओलीले सुनाउनुभयो। आफ्नै गाउँमा शिक्षा लिएर देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुगेपछि युवावासीले भाग्यमानी ठानेको स्थानीय अमृत बास्तोलाले बताउनुभयो। आफ्नो गाउँको मान्छे आज देशको प्रधानमन्त्रीका रूपमा पाउनु हाम्रो भाग्य हो। हामी युवावासीका लागि गर्वको कुरा हो। उहाँप्रति र उहाँको कामप्रति हाम्रो सम्मान छ। जहाँ सिमली डाँट भाँचेर ओलीले कखरा सिकेका थिए शीर्षकमा यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। लोकसेवाको सुझाव उपसचिवको आन्तरिक प्रतिस्पर्धा आफ्नै समूहबाट शीर्षकको खबर गोर्खापत्रको अग्रपृष्ठबाट लिँदैछौ। लोकसेवा आयोगले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसम्मको आन्तरिक प्रतिस्पर्धाबाट हुने बढ़ुवामा सम्बन्धित सेवा र समूहमा मात्र सीमित गर्नुपर्ने सुझाव दिएको छ। संघीय निजामती कानून तर्जुमाका क्रममा संसदीय समितिमा सुझाव दिँदै आयोगले जुनसुकै सेवा र समूहबाट बढ़ुवा हुने वर्तमान व्यवस्थाले कार्य सम्पादनमा असर परेकाले कानून परिमार्जनका लागि सुझाएको हो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा आयोग अध्यक्ष माधव प्रसाद रेग्मीले सो व्यवस्था परिमार्जनको सुझाव दिनुभएको हो। आयोग अध्यक्ष रेग्मीले निजामती सेवा ऐन र नियमावलीमा समेत समेटिनुपर्ने विषयमा आधारित भएर समितिमा सुझाव दिनुभएको हो। संघीय निजामती विधेयकमा समितिले सरकारवालासँगको छलफलका क्रममा बुधबार आयोग पदाधिकारीलाई आमन्त्रित गरेको थियो। सो क्रममा आयोग अध्यक्ष रेग्मीले संरचनागत सुधार, कानूनी सुधार, आयोगका सुझाव, कार्यान्वयनका क्षेत्रमा लिखित सुझाव दिनुभएको हो। समितिमा अध्यक्ष रेग्मीले भन्नुभयो, जुनसुकै सेवाका कर्मचारी बढ़ुवा हुने वर्तमान व्यवस्थाका कारण विशिष्टीकृत अनुभवको कमी भई कार्य सम्पादनमा प्रभावकारी नहुन सक्ने देखिएकाले आन्तरिक प्रतियोगिताका विज्ञापनमा सम्बन्धित सेवा समूह र उपसमूहका कर्मचारी मात्र उम्मेद्वार बन्ने व्यवस्था गर्नुपर्ने देखिन्छ। उपसचिवको आन्तरिक प्रतिस्पर्धा आफ्नै समूहबाट शीर्षकको यो खबर गोर्खापत्रमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकले सहकारी मात्रै होइन परोपकारका नाममा पनि ठगी, दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउण्डेशनबाट निकिताको खातामा शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। सहकारी ठगी, कृति, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अनुसन्धानमा रहेका रासोपा सभापति रवि लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको छ। कालीकोटको राजकोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउण्डेशन खोलेका लामिछानेले सार्वजनिक अपील गरेर रकम संकलन गरेका थिए। दाताले करोड़ रूपियाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट 5,52,00,000 रूपियाँ अनुदान लिएका थिए, तर फाउण्डेशनको रकम पत्नी निकिताको खातामा सारिएको भेटिएको छ। रवि लामिछाने फाउण्डेशनका नाममा दाता र राज्यमाथि भएको धोका र ठगीका विस्तृत विवरण खुलाउने दस्तावेज प्राप्त गरिएको समाचारमा उल्लेख छ। फाउण्डेशनले समाज कल्याण परिषदमा बुझाएको लेखा परीक्षण प्रतिवेदन फाउण्डेशनलाई ऋण लागेको भन्दै लामिछानेले सरकारबाट पटक पटक लेखेका पत्र, सरकारबाट निकासा भएको रकमबारे महालेखा नियन्त्रक कार्यालयमा अभिलिखित भुक्तानी विवरण र प्राइम बैंकमा रहेको फाउण्डेशनको खाताबाट सिद्धार्थ बैंकमा रहेको निकिता पौडेलको व्यक्तिगत खातामा सारिएको रकमको बैंक स्टेटमेन्ट सहितका दस्तावेजबाट पुष्टि हुन्छ। लामिछानेले परोपकारका नाममा जम्मा गरेको चन्दा मात्र होइन राष्ट्रिय ढुकुटीको बजेट पनि अपचलन गरेका छन्। कर्णालीका विपन्न जनताको उपचारका नाममा हार गुहार गरेर जम्मा गरिएको रकम लामिछानेले रेस्टुरेन्टका बिल तिर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका प्रयोजनमा आफ्नै तजविजमा खर्च गरेको भेटिएको छ। फाउण्डेशनको प्राइम बैंकमा रहेको खाताबाट कम्तीमा दुई पटक गरी 40,00,000 रूपियाँ लामिछानेकी पत्नी निकिताको नाममा सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा सारिएको बैंक स्टेटमेन्टबाट पुष्टि हुन्छ। फाउण्डेशनको खाताबाट 19 नोभेम्बर 2021 2078 मंगिर 3 20,00,000 रूपियाँ र 13 जून 2022 2079 जेठ 30 20,00,000 रूपियाँ निकिताको व्यक्तिगत बैंक खातामा सारिएको देखिन्छ। दाताबाट उठाएको चन्दा रमि लामिछाने फाउण्डेशनबाट निकिताको खातामा शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। रवि लामिछानेकै प्रसंगलाई आजको नेपाल समाचार पत्र दैनिकले पनि हिरासतमा हैकम जमाउँदै रवि रासपाको प्रोपोगाण्डामा प्रचण्डको साथ शीर्षकमा प्रकाशित गरेको छ। अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहँदा समेत हैकम जमाउन उद्धत पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार भएको भन्दै रासपाले बजारमा प्रोपोगाण्डा फैलाएर अनुसन्धानलाई प्रभावित बनाउने प्रयास गरिरहेको छ। सोही प्रोपोगाण्डालाई राजनैतिक एजेण्डा बनाएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले साथ दिँदै आएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अनुसन्धानका क्रममा निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनु भएको छ। उहाँको यो अभिव्यक्तिले रविलाई निर्दोष ठहर गर्दै कानूनी प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको पुष्टि गर्ने कानूनविदहरूले टिप्पणी गरेका छन्। अनुसन्धानका क्रममा रहेका जो कोही आरोपितका विषयमा जिम्मेवार व्यक्तिले नै दोषी थियो र थिएन भन्नु जायज होइन। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले भन्नुभयो, हिरासतमा हैकम जमाउँदै रवि शीर्षकको यो खबर थियो नेपाल समाचार पत्र दैनिकबाट। आजको राजधानी दैनिकले पनि रवि विरूद्ध तीन कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेश गरिँदै शीर्षकको खबर प्रकाशित गरेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रासोपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेश गर्ने भएको छ। उनी विरूद्ध प्रहरीले सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ। म्याद लिन बिहिबार रविसहितका पाँचजना प्रतिवादीलाई अदालतमा उपस्थित गराइँदैछ। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकले सरकारले रोक्यो पञ्चेन लामाको नेपाल भ्रमण शीर्षकको खबरलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। नेपालमा आयोजना हुने नानहाई बुद्धिज्म राउण्ड टेबलमा सहभागी हुने नेपाल आउन लागेका धर्मगुरू पञ्चेन लामा अर्थात ग्यात्सेन नोर्बुलाई सरकारले रोकेको छ। बिहिबारदेखि आइतबारसम्म आयोजना हुन लागेको नानहाई बुद्धिज्म राउण्ड टेबलमा सहभागी हुन करिब 20 देशका सरकारी अधिकारी र भिक्षुहरूसँगै उनी पनि आउन लागेका थिए। लामालाई भने सरकारले रोकेको हो। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्नु भएको थियो। प्रधानमन्त्री ओलीले चासो राखेपछि गृहमन्त्री रमेश लेखकले गृह सचिव गोकर्णमणि दुवाडीलाई समन्वय गर्न आग्रह गर्नुभएको थियो। गृह सचिव गोकर्णमणि दुवाडी र पर्यटन सचिव गणेश प्रसाद पाण्डेबीच बुधबार लामो छलफल भएको थियो। त्यसपछि उनी नेपाल आउने नआउने बारे परराष्ट्र मन्त्रालय मार्फत चिनिया दूतावासलाई यकिन गरिएको थियो। दूतावासले उनी नआउने जानकारी गरायो। हामीले दूतावासलाई राम्रोसँग भन्यौं, दूतावासले पञ्चेन लामा आउने कार्यक्रम नै छैन भन्यो गृह मन्त्रालयका उच्च अधिकारीले भन्नुभयो। तर उनी अर्कै नाममा आउन लागेको सूचना पनि मन्त्रालयमा पुगेपछि सरकारी संयन्त्रलाई हाई अलर्टमा राखिएको छ। पञ्चेन लामा आउने समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले चासो राखेकै कारण अहिले लुम्बिनी विकास कोषका अध्यक्ष लारेकलाल लामा पनि पन्छिएका छन्। उनले सरकारी संयन्त्रलाई दोष दिएर अन्तिम समयमा पञ्चेनको भ्रमण रोकिएको भन्दै संचार सम्पर्क बन्द गरेर बसेका छन्। सरकारले रोक्यो पञ्चेन लामाको नेपाल भ्रमण शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। 2034 को विश्वकप साउदीमा लाखौं नेपाली श्रमिकलाई अवसरको ढोका खोल्दै शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले 10 वर्षपछि हुने पुरूष फुटबल विश्वकप 2034 प्रतियोगिता आयोजना गर्न जिम्मेवारी दिएको छ। फिफा मुख्यालयमा बुधबार भएको मतदानमा साउदी एक्लैले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो। साउदी अरबले विश्वकप फुटबल आयोजनाको जिम्मेवारी पाएको फिफाको घोषणाले त्यस देशका नागरिकमा मात्र खुशी छाएको छैन, त्यो खुशीमा साउदीको विकासमा श्रम पसिना बगाइरहेका 1,34,00,000 आप्रवासी श्रमिक पनि जोड़िएका छन्। आप्रवासी श्रमिकको यो संख्या साउदीको कुल जनसंख्याको 42% हिस्सा हो, जसमा 4,00,000 नेपाली श्रमिक पनि छन्। यो विश्वकप प्रधानमन्त्री मोहम्मद बिन सलमानको साउदीलाई विश्वकै लगानी केन्द्रका रूपमा स्थापित गर्ने 2030 को लक्ष्यसँग जोड़िएको छ। साउदीले यो जिम्मेवारी र अवसरलाई ऐतिहासिक उपलब्धिका रूपमा टिप्पणी गर्दै यस परियोजनाका लागि मात्र 10,000,000,000 लगानी गर्ने बताएको छ। फिफाले 2 साता अघि सार्वजनिक गरेको मूल्यांकनमा साउदीको विश्वकप आयोजक बन्ने प्रस्तावलाई इतिहासमा सबैभन्दा बढ़ी 5.2 नम्बर दिएको थियो। साउदीको प्रस्तावप्रति फिफाले भनेको छ, आउँदो शताब्दीकै लागि यो एक अद्वितीय नवीन र महत्वाकांक्षी दृष्टिकोण हो। साउदीका लागि नेपालका पूर्व राजदूत नवराज सुवेदी भन्नुहुन्छ, साउदीले विश्वकप आयोजना गर्नु हाम्रा लागि थप रोजगारको ढोका खुल्ने अवसर हो। नेपाली श्रमिकलाई साउदीले सधैँ उच्च प्राथमिकता दिँदै आएको छ। यो विश्वकपको अधिकतम फाइदा नेपालले लिन सक्नुपर्छ। 2034 को विश्वकप साउदीमा लाखौं नेपाली श्रमिकलाई अवसरको ढोका खोल्दै शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नागरिक दैनिकमा कहाँ पुग्यो संविधान संशोधन मुद्दा शीर्षकको खबर प्रकाशित छ अग्रपृष्ठमा। गत असार 17 गते मध्यराती नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठनका लागि 7 बुधे समझदारी बन्यो। 7 बुधा मध्ये एउटा थियो संविधान संशोधन। दुई ठूला दलहरूले संविधान संशोधनको विषय उठाएपछि त्यसमाथि स्वाभाविक रूपमा अनेकौं कोणबाट बहस छलफल र तर्क वितर्क भए, तर विस्तारै त्यो सेलाएर गयो। कांग्रेस एमाले पनि मौन प्राय बसे अहिलेसम्म पनि उनीहरू चुपचाप नै छन्। उनीहरूले औपचारिक रूपमा छलफल प्रारम्भ गरेका छैनन्, जबकि विषय उधिनेको 5 महिना गुज्रिसकेको छ। संविधान संशोधनको विषय उठाएपछि कांग्रेस एमालेका नेताहरूले कोल्टे ओकालत गर्न थाले। खास गरी एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा लगायत नेताले संविधान संशोधन गर्नुपर्ने विषयमा बोल्नुभयो। पोखरेलले दुई दलीय व्यवस्था र 10% थ्रेसहोल्डको ओकालत गर्न थाल्नुभयो भने थापाले सानातिना दलहरूको पसल बन्द गराउने धम्कीपूर्ण भाषा पनि बोल्नुभयो। यसपछि अन्य साना दलहरू सशंकित भएर संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने माग दोहोर्याइरहेका छन्। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकले पूर्व राष्ट्रपति भण्डारी र पूर्व उपराष्ट्रपति पुन एकैपटक सक्रिय राजनीतितिर शीर्षकको खबर प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकमै रविलाई फेरि 5 जिल्ला घुमाएर मुद्दा दायर गर्ने तयारी शीर्षकको खबर पनि अग्रपृष्ठमै प्रकाशित छ। नयाँ पत्रिकाबाट प्रदेश लोकसेवालाई संघसँग जोड्न दक्षिण अफ्रिकी मोडेलको प्रस्ताव शीर्षकको खबर लिँदैछौ। लोकसेवा आयोगले स्वायत्त भनिएको प्रदेश संरचनालाई संघसँग जोड्न दक्षिण अफ्रिकी मोडेल अनुसरण गर्नुपर्ने प्रस्ताव गरेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा हिजो उपस्थित आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले प्रदेश लोकसेवालाई संघसँग दक्षिण अफ्रिकी मोडेल लागू गर्नुपर्ने प्रस्ताव राख्नु भएको हो। समितिले संघीय निजामती सेवा विधेयकमा सुझाव लिन अध्यक्षसहित आयोगका पदाधिकारी र कर्मचारीलाई आमन्त्रण गरेको थियो। छलफलका क्रममा आयोगले मुलुकभरिको प्रशासन एकरूपताका साथ सञ्चालन गर्न प्रदेश लोकसेवालाई संघसँग जोड्नुपर्ने र बसमा दक्षिण अफ्रिकी मोडेल उपयुक्त हुने राय यसमा दक्षिण अफ्रिकी मोडेल उपयुक्त हुने राय प्रस्तुत गरेको हो। संविधानको भाग 23 लोकसेवा आयोग सम्बन्धी व्यवस्था छ। धारा 242 6 वर्ष पदावधि सहित 5 सदस्यीय संघीय लोकसेवा आयोगको परिकल्पना गरिएको छ। धारा 243 आयोगको काम कर्तव्य र अधिकार उल्लेखित छ, तर धारा 244 उल्लेखित प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्थामा काम कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने भनिएको छ। प्रदेश कानून बनाउँदा संघीय कानूनले निर्धारण गरेको आधार र मापदण्ड अनुरूप हुनुपर्ने भनिएको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा बैंकिङ क्षेत्रमा 6 खर्ब 71 अर्ब पुग्यो लगानी योग्य रकम शीर्षकको खबर प्रकाशित छ। बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिँदा पनि लगानी बढ़न नसक्दा अर्थतन्त्रको अवस्था झनै निराशाजनक रहेको त्रास थपिएको छ। केन्द्रीय बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा 6 खर्ब 71 अर्ब बराबर कर्जा लगानी योग्य रकम थुप्रिएको छ। यसरी दिनदिनै तरलता थुप्रिँदै जाँदा बैंक ब्याजदर घटेर न्यून बिन्दुमा पुगेको छ। ब्याजदर घटे पनि कर्जाको माग भने बढ़न सकेको छैन। बैंकिङ प्रणालीमा कर्जाको माग नबढ़दा अधिक तरलताको अवस्था छ। हाल करिब 4 खर्ब हाराहारी अधिक तरलता रहेको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा पेट्रोलियम पाइपलाइनपछि ग्यासमा केन्द्रित हुँदै सरकार शीर्षकको खबर अर्थपृष्ठमा प्रकाशित छ। विद्युत खपत बढ़ाउने नीति लिएको सरकारले दीर्घकालीन असर गर्ने पेट्रोलियम परियोजना पनि सँगै बढ़ाएको छ। बढ़दो व्यापार घाटा घटाउन र प्रदूषण कम गर्ने हेतुले सरकारले विद्युतीय चूल्हो र इलेक्ट्रिक सवारीमा जोड़ दिँदै आएको छ। यसका लागि विद्युतीय चूल्होमा अनुदानदेखि विद्युतीय सवारीमा भन्सार छूटसम्मको सुविधा दिएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले 2079-80 बजेट मार्फत सिंहदरबारभित्र खाना पकाउने ग्यास निषेध समेत गर्नुभएको थियो। एलपी ग्यास छोड़ौं बिजुली जोड़ौं भन्ने नाराका साथ ठूला शहरका भान्सा विद्युतीय बनाउने घोषणा उहाँको थियो, तर यो घोषणा पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन र अर्बौंको पेट्रोलियम र ग्यास पाइपलाइनको प्रोजेक्ट अघि बढ़ाइएको छ। यसैको एउटा उदाहरण हो भारतको सिलगढ़ीदेखि नेपालको झापास्थित चारालीसम्मको पेट्रोलियम पाइपलाइन र अमलेखगंजबाट चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन। गत साता भारत भ्रमणका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ग्यास पाइपलाइन बनाइदिन प्रस्ताव नै गर्नुभयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा बैंकहरूको निक्षेप बढ़दा पनि मुद्दतीमा छैन आकर्षण शीर्षकको खबर अर्थपृष्ठमा प्रकाशित छ। अर्थपृष्ठबाटै नयाँ पत्रिका ले लेखेको सिमेन्टको भाव घटाउने सहमति शीर्षकको खबर लिँदैछ। कृत्रिम रूपमा बढ़ाइएको सिमेन्टको भाव घटाइने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा बुधबार सिमेन्ट उद्योगी र निर्माण व्यवसायी बीच भएको छलफलमा काठमाडौँमा सिमेन्टको भाउ ओपीसीको 700 र पीपीसी 600 रूपियाँ प्रति बोरा कायम गर्ने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अब सहमति कार्यान्वयन गर्ने आशमा छौं। उद्योगीहरूले पछिल्लो डेढ़ महिनामा प्रतिबोरा सिमेन्टको भाउ 180 रूपियाँसम्म वृद्धि गरेका थिए, तर उद्योग मन्त्रालयसँगको छलफलपछि प्रतिबोरा 80 रूपियाँसम्म घटाउने सहमति भएको हो। उक्त सहमतिलाई निर्माण क्षेत्रले समेत स्वागत गरेको अध्यक्ष सिंहले बताउनुभयो। सिमेन्टको भाउ घटाउने सहमतिको हामी स्वागत गर्न चाहन्छौ, उहाँले भन्नुभयो। सिमेन्टको भाउ घटाउने सहमति, यो खबर नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको गोर्खापत्र दैनिकमा बीआरआईको वास्तविकता शीर्षकको सम्पादकीय प्रकाशित छ। आगामी दिनमा दुई देशको आपसी सहमतिमा आवश्यकता अनुसार परियोजनाको वित्तीय मोडालिटी तयार गरिनेछ। त्यसरी तयार गरिने मोडालिटी अनुसार नै लगानी सुनिश्चित गरिने सम्झौताको दस्तावेजमा उल्लेख छ। सम्झौतामा चीन सरकारले बीआरआई मार्फत नेपालको विकासमा सघाउँदै प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्ने विषय प्रष्ट लेखिएको छ। गृह कार्यका क्रममा सत्ता साझेदार दल नेपाली कांग्रेसले बीआरआईमा अनुदानमा जोड़ दिएको थियो। कांग्रेसले बीआरआई परियोजनामा ऋण नलिने अडानलाई सम्झौतामा सम्बोधन गरिएकाले हुनुपर्छ। सम्झौता यो विषयमा मौन भए पनि दुवै दलले अगाडि सारेका परियोजना भने समेटिएका छन्। बीआरआईको वास्तविकता शीर्षकको गोर्खापत्रको सम्पादकीयको यो एक अंश थियो। आजको अन्नपूर्ण पोस्टले कार्यकारी बिनाका कार्यपालिका शीर्षकको सम्पादकीय प्रकाशित गरेको छ। कान्तिपुर दैनिकमा क्यान्सर बिरामीलाई सहानुभूति होइन साहस देऊ शीर्षकको सम्पादकीय छापिएको छ। कारोबार दैनिकमा अपूर्ण पूर्वाधारका बीचमा भ्यू टावर शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।